आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
तपाईलाई पुकार्दछौं झरीको प्रभु, हामी प्यासी छौं झरीको प्रभु, तपाईलाई पुकार्दछौं झरीको प्रभु, हामी प्यासी छौं झरीको प्रभु। झरीको प्रभु, तपाईलाई पुकार्दछ। जरीको प्रभु हामी प्यासी छ, जरीको प्रभु तपाईलाई पुकार्दछ। जरीको प्रभु हामी प्यासी छ, जरीको प्रभु
श्रोता। यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाईँ सबैलाई मेरो जय मसीह अनि नमस्कार। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी लेवी 13 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी देख्छौ कोर रोगको नियन्त्रणको बारेमा व्यवस्था, र आज हामी खाली 13 अध्याय 1-8 पदसम्म देख्नेछौ। यो 13 अध्याय अत्यधिक पाप अधर्मसित सम्बन्ध राख्छ। मत्ती 15 अध्याय 19-20 पदमा भनिएको छ, किनकि हृदयबाट नै दुष्ट विचार, हत्या, जारी, व्याविचार, चोरी, झुटो साक्षी, निन्दा बाहिर निस्कन्छ। मानिसलाई अशुद्ध पार्ने कुराहरू नै यिनै हुन्, तर हात नधोई खानाले मानिसलाई अशुद्ध तुल्याउँदैन। अहिले हामी अर्को असाधारण यो पुस्तकको अध्यायमा आएका छौं, अर्थात कोरको सम्बन्धको खण्डमा। कोही कोही सोध्न सक्छन् कि के यो आज व्यावहारिक छ। म भन्नु, यो पुस्तक अति नै व्यावहारिक छ। हामी यो पुस्तकको यो खण्डमा छौं जसलाई हामीले शीर्षक राखेका छौं, दैनिक जीवनमा पवित्रता। परमेश्वर आफ्ना सन्तानहरूको आचरणसित ख्याल राख्नुहुन्छ, वास्ता राख्नुहुन्छ। हामीले देख्यौं कि उहाँ तिनीहरूका आहारको भोजनको सम्बन्धमा ख्याल र वास्ता गर्नुहुन्छ। अहिले 13 अध्याय 14 र 15 अध्यायमा हामी देख्छौं कि उहाँ कोरको सम्बन्धमा ख्याल र वास्ता गर्नुहुन्छ, रगत भन्ने रोगहरूको सम्बन्धमा पनि। शरीरको कोर र रगत भन्ने रोगहरू बिल्कुल मानिसको हृदयमा हुने पापको प्रकटीकरणको प्रतीकहरू हुन सक्छन्। यसले मानिसको पापको अत्यधिक पापनको र पापको प्रभाव वा असर क्रियामा देखाउँछ। लेवीको पुस्तकमा जोड चाहिँ पाप हो। पवित्र परमेश्वरको आराधनाको यस पुस्तकको बीचमा यो कोर रोग र शरीरको रगत बहने रोग जस्ता सम्बन्धको खण्ड उल्लेख छ। हजुर, पापको गन्धपन, भ्रष्टता र घृणास्पद कोरमा प्रतिनिधित्व गरिएको छ। पापको असहायपन र निराशपन बिल्कुल ठिक रूपमा चित्रित गरिएको छ। एक कोरी बाटोमा आफैलाई यसरी धिक्कार्दै चिच्याउँथ्यो, अशुद्ध अशुद्ध भनेर। यो कुरा इसरायलीहरूलाई याद दिलाउने कुरा थियो कि तिनीहरू पनि नैतिक रूपमा कोरी थिए, जसलाई अलौकिक शुद्धिकरणको आवश्यकता थियो। मित्रहरू, सम्भव तपाई एक त्यस्तो व्यक्ति हुनुहुँदो हो कि तपाई आफ्ना धर्म कर्महरूद्वारा उद्धार पाउनु हुनेछ भनेर विश्वास गर्ने, र तपाईलाई ख्रिष्टको उद्धारकर्ताको रूपमा आवश्यक छैन भन्ने कुरामा सायद तपाई विचार गर्नुहुँदो हो। म तपाईलाई भनु, यदि तपाई स्वर्गमा ख्रिष्ट बेगर जस्तो तपाई हुनुहुन्छ त्यसरी नै जान सक्नुभयो भने तपाई स्वर्गमा यसरी भन्दै चित्कार छोड्दै जानुहुने थियो, अशुद्ध अशुद्ध भन्दै। कुनै स्वर्गीय दूतले तपाईलाई छुँदैनथ्यो। वास्तवमा तपाई कहीँ पनि परमेश्वरको उपस्थितिको नजिक आउन सक्नु हुन्नथ्यो। मित्र, कोर रोग शास्त्रमा खराब भ्रष्ट पापको रूपक हो, जुनले हामीलाई परमेश्वर कहाँ जानलाई रोक्दछ, जुनले हाम्रो उहाँसँगको संगतिलाई तोड्दछ। यसैयासँग पनि कोर रोगको बारेमा उसको मनमा केही कुरा थियो जब तिनले आफ्ना जातिका पापहरूको स्पष्ट गरिदिए। यसैया 1:6 भनिएको छ, शिरदेखि पैताला समय चोट नभएको कहीँ छैन, चोटै चोट कोर्राको डामहरू र सडेका घाउहरू मात्र छन्। ती न त निचोरिएका न बाँधिएका न तेलले नरम बनाइएका छन्। यसैया 53:4-5 भनिएको छ, निश्चय उसले हाम्रै कष्टहरू सह्यो र हाम्रा दुःखहरू भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काएको पिटिएको र दुःखमा परेको ठान्यौं, र उता हाम्रो अपराधको निम्ति घायल भयो, उसले हाम्रा अधर्मको निम्ति चोट पायो, हाम्रै शान्तिको निम्ति दण्ड उसमाथि पर्यो र उसले पाएको कुर्राको चोटले हामी निको भयौं। अहिले कोही कोही व्यक्तिले भन्लान्, तिमी त यहाँ कोरको बारेमा बोलिरहेका छन् र तिमी शारीरिक रोगको बारेमा उल्लेख गरिरहेका छन्। अह मेरो मित्र, यसैया पापको बारेमा बोलिरहेका छन् जुन प्रभु येशु ख्रिष्टमा हालिएको थियो। के हामी यो कुराको लागि निश्चय हुन सक्छौ? प्रेरित पत्रुसको कुरा सुन्नुहोस्। 1 पत्रुस 2:24 हामी पापको लेखी मरेर धार्मिकताको लेखी बाँचौं भनी उहाँले आफ्नै शरीरमा हाम्रो पाप काठमाथि बोक्नुभयो, उहाँकै चोटले हामी निको भयौं। हामी पापमा मरेका थियौं र उहाँले हाम्रा पाप काठमाथि बोक्नुभयो, हामी उहाँको कोर्राले चंगाई पाएका छौं, निको भएका छौं। अहिले यो सत्य हो कि शारीरिक रोग पापको प्रकटीकरण हो। यदि त्यहाँ कुनै पाप नभए न त त्यहाँ मृत्यु न बिमार नै हुने थियो। जब हामी यो अध्यायमा जान्छौं, दुई महत्वपूर्ण कुराहरूको विचार गरिनु पर्दछ। पहिलो, बाइबल आम तवरमा ग्रहण गरिने यो विचारसँग सहमत हुँदैन कि त्यस दिनमा कोर निको हुन नसक्ने रोग थियो। शुद्धिकरण लेबी 14:2 उल्लेख गरिएको छ, त्यहाँ अलौकिक चंगाईहरू थिए, जस्तै 2 राजा 5:5 नामानको कोरको चंगाई भएको थियो। कोही कोही टिप्पणीकारहरू सोच्दछन् कि अयुबसँग कोर थियो, जबकि ती दिनमा वैज्ञानिक ढंगमा रोग छुट्याउने काम वा निदान नभएकोले कोर कस्तो हुन्थ्यो भन्ने बारेमा रायहरू थिए। तिनीहरूसँग ती दिनमा औषधिहरू थिए जुन कोरको जाति गर्न प्रयोग गर्थे। यो अध्याय र निम्न अध्यायले कोरको लागि चंगाईको वा निको हुने कुराको उल्लेख गर्दैन। यो ध्यानपूर्वक नोट गर्न ध्यान दिन आवश्यक छ। यसले पुजारीलाई निर्देशन दिन्छ कि कसरी कोरको रोगलाई निश्चय गर्नु वा छुट्याउनु, यो छाउनी वा क्याम्पमा फैलिनबाट रोक्ने उपाय गर्नु, यो कोर शुद्ध भइसकेपछि त्यहाँ गर्नलाई धर्मकृत्य धर्मविधिहरू थियो, या चंगाईको पेश गरिएको छैन। 14 अध्यायमा यसले उसको कोर निको भएपछि कोरीको धर्म अनुष्ठानीय वा धर्म संस्कारीय शुद्धिकरणसँग व्यवहार गर्दछ। मुख्य लक्ष्य चाहिँ कोरको शुद्धिकरणसँगको सम्बन्धमा महापापको रूपको रूपमा आत्मिक सत्यताको सिकाउनु थियो। दोस्रो, यो कोरको खोज रोकथाम र चंगाई सम्बन्धको वैज्ञानिक शोध प्रबन्ध होइन, यो रोगको डाक्टरी रोग छुट्याउने काम वा निदान दिन कोशिश होइन। रोग छुट्याउने काम अर्थात डायग्नोसिस व्यवहारिक कुरा जुन त्यस दिनको ज्ञानको अनुकूल थियो। यससँग यो दिनको लागि सिधै र निश्चित आत्मिक पाठ छ। धर्मविधि वा धर्म संस्कार निको पार्ने सम्बन्धमा नभएर धर्म अनुष्ठान थियो। हजुर, यो अध्याय कोरको शुद्धिकरणसँग व्यवहार गर्दछ, कोरको चंगाई वा जाति हुने कुरासँग होइन। कोरी निको भएपछि शुद्ध गरिन्थ्यो त सबभन्दा पहिले हामी देख्नेछौ कोर रोगको नयाँ मामलाको रोग पत्ता लगाउने काम। लेवी 13:1-2 भनिएको छ, परमप्रभुले मोसा र हारूनलाई भन्नुभयो, कुनै मानिसको छाला फुल्यो कि बिमिरा कि उज्जवल दाग भयो र त्यसको छालामा सरुवा रोग लाग्यो भने त्यसलाई पुजारी हारून अथवा तिनका पुजारी छोराहरूमध्ये एउटा कहाँ ल्याइयोस्। रोग पत्ता लगाउने आधुनिक तकनिकको तुलना गर्दा लेवीको यो विधि अशिष्ट देखिन्छ। कार्यविधि त्यस दिनको ज्ञानसँग अनुकूल बनाइएको थियो। रोग पत्ता लगाउने काम वा डायग्नोसिस उपचारको निम्ति दवाई दिनलाई आदेश सल्लाह सुझाव दिन गरिएको थिएन। बरु यो धार्मिक धर्म अनुष्ठान थियो। यो जोरदारसँग उल्लेख गर्न आवश्यक छ। तीन लक्षणहरू यहाँ दिइएका छन्। शरीरको छाला फुल्यो भने र खाटा कि उज्जवल दाग भयो भने यिनै कोरको लक्षण हुन्। तर यस्तो लक्षण हुने कुनै व्यक्ति त्यस समयमा कोरी नै हुन् भन्ने चाहिँ केही थिएन। पहिलो कदम त्यस व्यक्तिलाई त्यस लक्षण सहित हारून वा त्यसका पुजारी कहाँ ल्याउनु पर्छ। यसरी नै कुनै पापको प्रकटीकरण चाहे सानो होस् या ठूलो तुरन्तै हाम्रो प्रधान पुजारी कहाँ लानुपर्छ, जो महावैद्य डाक्टरहरूको पनि डाक्टर हुनुहुन्छ। हामी हरेक कुराको बारेमा प्रार्थना गर्नुपर्छ। त्यसले कुनै पापको प्रकटीकरण समावेश गर्दछ। अनि जब हामी शारीरिक रूपमा बिमार हुन्छौ त्यही स्थानमा जानुपर्छ। चाहे पापको सानो ठूलो आत्मिक मामला होस्, चाहे शारीरिक रोग वा दुर्बलता होस्, सही जग्गा जानलाई उहाँ कहाँ हो। त्यसकारण हामी साहसित उहाँ कहाँ आएर कृपालाई पाऊ र आवश्यकताको समयमा सहायताको अनुग्रह पाऊ। हेब्रू 7:25 भन्छ, यसै कारण पनि उहाँद्वारा परमेश्वरको नजिक आउनेहरूलाई उहाँले सम्पूर्ण उद्धार गर्न सक्नुहुन्छ, किनभने तिनीहरूको निम्ति अन्तर्विन्ती गर्नलाई उहाँ सधैँभरि रहनुहुन्छ। पहिलो युहन्ना 1:9 भन्छ, यदि हामीले आफ्ना पाप स्वीकार गर्यौं भने हाम्रो पाप क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नलाई उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। अनि 3 भनिएको छ, त्यसको छालामा लागेको त्यो घाउ पुजारीले हेरून् अनि त्यसको रोग लागेको ठाउँमा उम्रेको रौं सेतो भएको छ र त्यो घाउ छाला भन्दा गहिरो देखा पर्यो भने त्यो सरुवा रोग हो। पुजारीले त्यसलाई जाँचेपछि त्यसलाई अशुद्ध ठहराउन्। यहाँ परिणामको सोच विचार नगरिकन तुरन्तै इन्साफ वा लक्षण छुट्याउने कुरा गरिएको थिएन। स्त्री र पुरूषहरूलाई केही समयसम्म ध्यानपूर्वक विचार गरिन्थ्यो, अध्ययन गरिन्थ्यो। यदि छालाको घाउ हटाउन वा लोप हुन आरम्भ गरियो भने त्यस व्यक्तिलाई निरोगीको रूपमा मुक्त गरिन्थ्यो। तर यदि घाउको रौं सेतो भयो भने र त्यो रोग शरीरको छाला भन्दा गहिरो देखा पर्यो भने त्यो कोर रोगको हो। तब पुजारीले त्यो जाँचपछि त्यसलाई अशुद्ध ठहराउँदथ्यो। हाम्रा महान वैद्य डाक्टर प्रभु येशूले हामीलाई राम्ररी जाँच गर्नुभयो र रोग पत्ता लगाउनुभयो। रोमी 3:13-16 भनिएको छ, तिनीहरूको घोक्रो खुला च्यान हो, तिनीहरूले आफ्ना जिब्रोले छल गरेका छन्, काला साँपहरूको विष तिनीहरूको ओठ मुनि छ, जसको मुख सराप र तीता कुराले भरिएको छ, तिनीहरूका खुट्टा रक्तपात गर्नलाई छिटो छन्, विनाश र दुर्दशा तिनीहरूको बाटोमा छन्। परमेश्वर भन्नुहुन्छ, सबैले पाप गरेका छन्, हामी अशुद्ध छौं। देख्नुभयो, कुनै डाक्टरले जस्तै हाम्रा महान वैद्य डाक्टरले हाम्रा मुख खोल्न भन्नुहुन्छ र हाम्रो घोक्रो मुनि हेर्नुहुन्छ। त्यसपछि उहाँले हाम्रो जिब्रोलाई निकाल्नु भन्नुहुन्छ र त्यहाँ उहाँले छल र धोका पत्ता लगाउनुहुन्छ। हामी सबै आत्मिक कोरीहरू हौं। परमेश्वरले स्वर्गीयमा कोरीहरूलाई लान सक्नुहुन्न। उहाँले तिनीहरूलाई त्यहाँ जानभन्दा पहिले निको पार्नै पर्छ। मित्र, कोर पापको रूपक हो। पहिलो कुरा, कोर सानो रूपमा शुरू हुन्छ, जस्तै छाला फुल्ने, खाटा हुने र उज्जवल दाग। अन्त्यमा यो नै मृत्युको प्रहारमा पुर्याउने कुरा हुन्छ। पहिले चाहिँ अति नै सानो कुरा देखिने, अन्तिममा अति नै डरलाग्दो भयंकरको अवस्था त्यसले लिन्छ। यो कुराको याद राखौं। दोस्रो, कोर सानो आरम्भबाट बिस्तारै बिस्तारै मात्र बढ्दैन, तर यो निश्चय नै बढ्छ। तेस्रो, कोर रोगलाई वंशानुगत भनिन्छ। चाहे यो होस् या नहोस्, पाप निश्चय नै वंशानुगत हो। पापीहरूले संसारमा ल्याउन सक्ने कुरा नै, उत्पादन गर्न सक्ने कुरा नै अरू धेरै पापीहरू हुन्। चौथो, अन्त्यमा कोर र पापले परमेश्वरबाट अलग्याउँछ। यो कुरा अति नै क्रूर र दयाविहीन देखिन्थ्यो कि कोरीलाई समाजबाट मात्र बहिष्कार नगरिएर पवित्र स्थानबाट पनि बहिष्कृत गरिन्थ्यो व्यवस्था अनुसार। अनि हाम्रो समाजमा पनि कोरीहरूलाई अलग्गै राख्ने चलन आज पनि छ। यो कुराको याद गर्न आवश्यक छ कि परमेश्वर पवित्र हुनुहुन्छ। त्यसकारण कोर पापको बिल्कुल सही रूप हो, जुनले परमेश्वरबाट अलग गर्छ। यसैया 59:2 भन्छ, तर तिमीहरूका अधर्मले तिमीहरूलाई तिमीहरूका परमेश्वरबाट अलग गरेको छ र तिमीहरूको पापले गर्दा उहाँको मुख तिमीहरूदेखि छलिएको छ। यसरी कोर पापको बिल्कुल ठिक रूपकको रूपमा उभिन्छ। यो नै पाप शरीरमा सदृश्य हुन्थ्यो वा देखा पर्दथ्यो। पुजारीले कोरीलाई हेर्नु पर्दथ्यो र उसलाई अशुद्ध ठहराउनु पर्दथ्यो। त्यसरी नै महान वैद्य डाक्टर हाम्रो प्रभु मानव परिवारमा हेर्नुहुन्छ र यसलाई अशुद्ध ठहराउनुहुन्छ। उहाँले यो यस कारणले गर्नुहुन्छ ताकि हामी उहाँका शुद्धिकरणको लागि जान सकौं। उहाँ कोरीलाई छुन र शुद्ध गर्न तयारी हुनुहुन्छ। आज पापको बारेमा त्यति धेरै कुरा गरिँदैन र हाम्रो आधारभूत समस्या चाहिँ खास पाप हो। अनि चार पदमा भनिएको छ, तर त्यो दाग छालामा सेतो भए र हेर्दा त्यो छाला भित्रसम्म देखिएन भने र त्यसमा उम्रेको रौं पनि सेतो भएको रहेनछ भने पुजारीले त्यस रोगीलाई सात दिनसम्म अलगै राखुन्। हजुर, अहिले पदचारमा हामी देख्छौं कि इन्साफ बनाउने त्यहाँ कुनै हतार जल्दीबाजी थिएन। त्यसरी नै परमेश्वर हामीसँग उहाँको सम्बन्धमा क्रोध गर्न सधैँ धीमा हुनुहुन्छ। परमेश्वर अति नै धेरै धीराजी हुनुहुन्छ र उहाँ पापीहरूलाई हरेक अवसर दिनुहुन्छ। प्रस्थान 34:6-7 पदमा भनिएको छ, परमप्रभु नै ठिटाउनमा भरपूर र दयालु परमेश्वर, रिस गर्नमा ढिलो र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ। हजारौं हजारमाथि कृपा देखाउनुहुने, दोषीलाई कुनै किसिमले पनि निर्दोष नठहराउनुहुने पिता पुर्खाको दुष्टताको दण्ड तिनीहरूका छोरा छोरीहरू नाती पनाती र तेस्रो र चौथो पुस्तासम्म दिनुहुने हुनुहुन्छ। त्यो पद पुरानो नियममा हो। अब नयाँ नियमले परमेश्वरको धीरजको बारेमा के भन्छ? दोस्रो पत्रुस 3:9 पदले भन्छ, कसै कसैले भने चाहिँ आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्न तर कोही पनि नष्ट नहोस् तर सबैजनाले पश्चाताप गरून् भन्ने इच्छा गरेर प्रभुले तिमीहरूलाई धीरज देखाउनु भएको छ। अनि हामी पद 5 पढ्दछौ, सातौं दिनमा पुजारीले त्यसलाई जाँच गर्दा त्यो घाउ जस्ताको तस्तै रहेछ र छालामा त्यो घाउ फैलिएको रहेनछ भने पुजारीले त्यसलाई अरू 7 अलग राखुन्। 7 फेरि पुजारीले अर्को जाँच गर्दछ। यदि त्यहाँ अझै अनिश्चयताको मूल तत्व छ भने फेरि रोगीलाई अर्को 7 जाँचको निम्ति छुट्टै राखिन्थ्यो। यो हत्तपत्तको जल्दीबाजीको इन्साफ गर्ने कुरा थिएन। हामीले यसबाट यो कुरा सिक्नुपर्छ कि हामीले अरूहरूप्रति हत्तपत्त तुरन्तै इन्साफ गर्नु हुँदैन। अरूको विरूद्धमा झुट्टा अभियोग लगाउने काम गम्भीर कुरा हो। पाउले तिमोथीलाई 1 तिमोथी 5:19 पदमा भने, 2-3 साक्षीको मुखबाटको गवाही बाहेक धर्मगुरूको विरूद्धमा लगाएको दोष ग्रहण नगर। उसले यो पनि चेतावनी दिए कि आखिरीका समयमा झुट्टा दोष लगाउनेहरू हुनेछन्। मित्र, हामी होशियार हुनुपर्छ। 6 सातौं दिनमा पुजारीले त्यसलाई फेरि जाँच गर्दा रोग मथर भएको छ र छालामा फैलिएको छैन भने पुजारीले त्यसलाई शुद्ध ठहराउन्। त्यो खटिरो मात्र हो, त्यसले आफ्नो लुगा धोएर त्यो शुद्ध हुनेछ। यदि छालाको घाउ 14 पनि फैलिएन तर सुधारियो भने त्यो निश्चय नै कोर रोग थिएन र मानिसलाई शुद्ध ठहराइन्दथ्यो। अनि यो निश्चय नै त्यस व्यक्तिको निम्ति अति नै खुशीको खबर हो, किनकि तिनलाई आफ्नो प्रियहरूबाट, आफ्नो समाजबाट अलग हुनु पर्ने अवस्था परेको थिएन। बरु तिनी शुद्ध छन् र तिनीहरू कहाँ परिवारमा जान सक्थे। यो कुराको याद राख्नुहोस् कि प्रभुले कोरीलाई छुनुभयो र शुद्ध गर्नुभयो जो उहाँ कहाँ आए। त्यो भन्दा धेरै उहाँ आत्मिक कोरीहरूलाई भन्नुहुन्छ कि तिनीहरूका पापहरू क्षमा गरिएका छन्। उहाँले शारीरिक दुर्बलता र बिमारहरूको निको पार्नुभयो र यो सिद्ध गरिदिनुभयो कि उहाँ उद्धारकर्ता हुनुहुन्छ जसले पापहरूको क्षमा दिन सक्छ। यो कुराको याद गर्नुहोस् कि कसरी सदुकी र फरिसीहरूले सोधे, कसले पापको क्षमा दिन सक्छ परमेश्वर बाहेक? त्यसैले प्रभु येशूले पक्षघाती रोगीलाई भन्नुभयो कि तिनका पापहरू क्षमा भए। त्यसपछि उहाँले भन्नुभयो, तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भन्ने तिमीहरूले जान भनेर र उसले यस पक्षघातीलाई भन्नुभयो, म तिमीलाई भन्दछु उठ र आफ्नो खाट उठाएर घर जाऊ। यो कुराको थाहा गर्न महत्वपूर्ण छ कि येशूसँग यो दुवै गर्ने अधिकार छ। अनि पद 7-8 तर शुद्ध ठरिनलाई पुजारी कहाँ देखाइसकेपछि पनि त्यो खटिरो छालामा फैलिएर आयो भने त्यसले फेरि पुजारी कहाँ गएर आफैलाई देखाउनु पर्छ। अनि पुजारीले जाँच गर्दा छालामा खटिरा फैलिएको रहेछ भने पुजारीले त्यसलाई अशुद्ध ठहराउन्, त्यो सरुवा रोग हो। अमित्र, यो तस्वीरको अन्धकार पक्ष हो। यो अहिले तेस्रो पल्ट जाँच हो। के परमेश्वरले मानिसलाई दोस्रो अवसर दिनुहुन्छ? मेरो मित्र, परमेश्वरले पापीलाई हजारौं पल्ट अवसर दिनुहुन्छ। यदि त्यति नै समय आवश्यक छ भने चाहिन्छ भने अन्त्यमा फैसला दिनै पर्छ। त्यस मानिसलाई कोरी ठहराइएको छ, यो दयनीय दण्ड हो। मानिसलाई घर समाजबाट बहिष्कार गरिन्दछ, त्यसपछि त्यसलाई बाहिर गरिन्दछ। अनि यसको ठिक विपरीत त्यो व्यक्ति जो कोर रोगको शिकायतमा पुजारीको नजरमा 14 दिन बसेको छ र तिनमा कुनै कोर रोगको शिकायत नपाएकोले गर्दा तिनलाई शुद्ध ठहराइयो र त्यस दिनदेखि कोरी जस्तै रहँदैन। अहिले तिनी शुद्ध छ र तिनी शुद्धतामा रहन्छ। ओ, यो हाम्रो निम्ति कस्तो पाठ छ। त्यहाँ कोही कोही मानिसहरू छन् जो मन परिवर्तन गरेर ख्रिष्टमा विश्वासमा आएको भइट पल्छन्, भान गर्छन्। तिनीहरू केही समयको लागि जाँचमा उभिन्छन् तर अन्त्यमा डरलाग्दो पापको रोग भयंकरको लक्षणमा फैलिन्दछ र यो स्पष्ट हुन्छ कि तिनीहरू अशुद्ध हुन्। युहानाले यसको बारेमा 1 युहान्2:19 भन्छन्, तिनीहरू हामीबाट निस्किएर गए तर तिनीहरू हामी मध्येका थिएनन्, किनकि यदि ती हामी मध्येको हुँदा हो त तिनीहरू हामीसँगै रहने थिए। तर तिनीहरू सबै हामी मध्येका होइनन् रहेछ भनी प्रकट गराउनलाई तिनीहरू निस्किएर गएका छन्। दोस्रो पत्रुस 2:22 भन्छ, यो सत्य उखान अनुसारै तिनीहरूलाई यो भएको छ, कुकुर आफ्नै बान्तामा फर्किआउँछ र नुहाई दिएको भुनी हिलैमा लडी बढी गर्छ। मित्र, आज हाम्रो आत्मिक जीवनको दशा कस्तो छ? प्रभु आफ्नो वचन अध्ययनमा हरेकलाई आशिष दिउन्। प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679-98-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।